यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सुनसरी र सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय। नेपालको कृषि क्षेत्रलाई आधुनिक एवं व्यावसायिक बनाउन नयाँ कृषि नीति जारी। र युक्रेनको कीवमा गए रातभरि रसियाको आक्रमण, 17 जनाको मृत्यु, 44 घाइते। समाचार अब विस्तारमा। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको मृत्यु भएको छ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने, विश्वविद्यालय अनुदान आयोगको रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्गबहादुर केसीलाई नियुक्त गर्ने र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। त्यस्तै बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 संघीय संसद समक्ष पेश गर्ने, पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय पनि आजको मन्त्री परिषद बैठकले गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाउनु उचित नभएको बताउनु भएको छ। कानून, न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संस्थाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनैतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयको संयुक्त प्रेस वक्तव्यप्रति आपत्ति जनाउँदै त्यस्तो भ्रामक सूचना तत्काल हटाउनुपर्ने बताउनुभयो। मन्त्री गौतमले सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुइँयाललाई राजीनामा दिन बाध्य पारिएको दावी गलत रहेको प्रष्ट पार्नुहुँदै त्यस्ता आरोप पुष्टि हुने तथ्य र प्रमाण प्रस्तुत भए सरकार कानून बमोजिम आवश्यक कार्यवाही अघि बढ़ाउन प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै मन्त्री गौतमले न्यायपालिकासँग सम्बन्धित संवेदनशील र नेपालको आन्तरिक संवैधानिक विषयमा टिप्पणी गर्ने अधिकार नेपाली नागरिक र सम्बन्धित संवैधानिक निकायलाई मात्र रहेको बताउँदै बाह्य संस्थाले प्रमाण बिना आरोप लगाउनु स्वीकार्य नहुनेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले न्यायपालिकालाई कार्यपालिकाको छायाका रूपमा परिणत गर्न नहुने बताउँदै संचार माध्यमले लोकतन्त्र, सामाजिक न्याय तथा मानवाधिकार संरक्षणका क्षेत्रमा संवेदनशील र प्रमाणमा आधारित भई सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो। बैठकमा सरकारवालाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरू राजनीतिक दबावबाट मुक्त हुनुपर्ने, महाभियोगको दुरूपयोग हुन नहुने तथा प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामा पारदर्शिता र निष्पक्ष सुनवाई सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो। सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसंचार सेवा शुल्क, सलामी दस्तूर तथा ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ बापतको बक्यौता असुली प्रयास थालेको छ। बक्यौता रकम, कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएकाहरूसँग छलफल प्रारम्भ गर्दै प्रक्रियागत कार्य थालेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानका पदाधिकारीसँग छलफल गर्दै कानून बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड़ दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सरकारले चालू आर्थिक वर्षलाई दूरसंचार क्षेत्र सुधारको वर्षका रूपमा अघि बढ़ाइरहेको उल्लेख गर्दै वर्षौंदेखि समाधान हुन नसकेका नीतिगत तथा प्रशासनिक समस्या टुंग्याइने बताउनुभयो। नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले बक्यौता नतिरेसम्म इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको अनुमति पत्र नवीकरण गर्न नसकिने बताउँदै आएको छ। छलफलमा संचार मन्त्री डाक्टर तिमिल सिन्हाले कानून बमोजिम तिर्नै पर्ने रकम नतिरी सेवा सञ्चालन तथा अनुमति पत्र नवीकरणको अपेक्षा गर्न नहुने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरिया बीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आफ्नो तीन वर्षीय कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत पार्क तेयोङसँग आज आफ्नै कार्यकक्षमा भएको विदाई भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ। राजदूत पार्कले नेपालमा सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै आफू जहाँ रहे पनि नेपाललाई कहिल्यै नबिर्सने बताउनुभयो। राष्ट्रिय सभाका सांसदहरूले मुलुकको ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको संरक्षणमा जोड़ दिन ध्यानकर्षण गराउनु भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको आजको बैठकमा सांसदहरूले विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा सरकारले विशेष कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्ति अभावमा पुरातात्विक महत्वका सम्पदाहरूको खोज अनुसन्धान गर्न कठिन परेको बताउनुभयो। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुबई, कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताइएको छ। सो कार्यालयले त्यस्ता कार्य कानून विपरीत हुने तथा त्यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा यात्रुहरू वर्षामा मात्र नभई हिउँदमा समेत जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। पाल्पाबाट संवाददाता विष्णु खनाल।
लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी जिल्लालाई तराईसम्म जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल खण्ड यात्रामा यात्रुले त्रास र शास्ति निकै खेप्नुपर्ने हुन्छ। विशेष गरी पाल्पाको दोभान्द्र रूपन्देहीको चिडिया खोला बीचको क्षेत्रमा सबैभन्दा बढ़ी जोखिम छ। त्यहाँ पुगेपछि हजारौं यात्रु र सवारी चालकहरूको मनमा करिब 5 किलोमिटर कसरी पार गर्ने भन्ने चिन्ता हुने गरेको छ। यो सड़कमा यात्रा गर्दा परिवारलाई घर व्यवहार नै बुझाएर हिँड्नुपर्ने अवस्था रहेको स्याङ्जाबाट बुटोल जाँदै गरेका यात्रु यदु भट्टराईले बताउनुभयो।
फुटबल झर्छौँ भनेर फुटबलबाट घर जाँदैछौ भने घरमा चाहिँ हिसाब किताब दिएर नाइनिकन पुगेला जस्तो मलाई लाग्दैन।
सिद्धार्थ राजमार्ग नेपालको उत्तर र दक्षिण जोड्ने अति नै महत्वपूर्ण मुख्य सड़क हो। तराईको रूपन्देहीबाट पाल्पा, गुल्मी, अर्घाँची, स्याङ्जा, कास्की, बागलुङ पर्वत लगायतका दर्जनौं जिल्लाका लागि यही सड़क एकमात्र विकल्पको रूपमा रहेको छ। राजमार्गका वरपर बस्ने नागरिक समेत सधैँ पहिरोको त्रासमा छन्। तिनाउकी शोभा केसी।
हामीलाई दिउँसैमा पनि डर छ, जाम भयो भने त्यहाँ पहिरो गयो सबै हेर्न आउँछ। हाम्रो घर यही नजिकै।
वर्षाको समयमा सड़क माथिबाट कति बेला ठूल्ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ त्यसको निदो हुँदैन। बेला बेलामा सड़क भाँसिने कारण पनि यात्रु मात्र होइन स्थानीयलाई समेत डर छ। दोभानका अर्का स्थानीय डोलकान्त पौडेल।
यो बाटो हरसाल भत्केको भत्कै हुन्छ अनि तलतिर तिनाउ खोला माथि दबेको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ। इन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन।
सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, कालीमाटी, पिपल डाँडा लगायतका स्थानमा पहिरो खस्ने, सड़क भाँसिने जोखिम छ। मनसुन जन्ने विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह र सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेनाई।
विपद ठूलो आउन नपाओस्, आइहाल्यो भने त्यसलाई जति सक्दो चाँडो सम्बोधन गर्न सकियोस् भन्नका निमित्त त्यो सुरुङ मार्ग परियोजना हेर्ने निकाय, सड़क सुरक्षा एकाइ लगायत सम्पूर्ण सरकारहरूको ध्यान त्यसतर्फ केन्द्रित छ। त्यहाँनिर पहिरो आएर हटाइहाल्न पर्यो भने पनि मेसिन हजारहरू जस्तो दुरुस्त अवस्थामा राखिएको छ, सुरक्षा कर्मीहरूलाई अटेन्सन अवस्थामा राखिएको छ।
सामान्य झरीमा पनि बाटो अवरुद्ध हुने, घण्टौंसम्म यात्रुहरू बाटोमै अल्पत्र पर्ने तथा ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने अवस्था छ। सिद्धबाबा क्षेत्रको सबैभन्दा बढ़ी जोखिम रहेको 5 किलोमिटर सड़क मध्ये करिब 1200 मिटरमा मात्र सुरुङ मार्ग निर्माणले पूर्ण रूपमा जोखिम कम नहुने यात्रुहरूको गुनासो छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
पाल्पा संवाददाताको यो रिपोर्टपछि अब अर्को विषय। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार पारिएको सो नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। सो नीतिबारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। बैतडीका अधिकांश क्षेत्रमा बाँदरले मकै बाली सखा पार्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। बैतडीबाट संवाददाता गोविन्द पन्त।
बैतडी जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक अत्याधिक बढेको छ। खेतबारीमा हुर्किँदै गरेका मकैका बोट बाँदरले उखेलेर तथा भाँचेर खाएपछि बारी नै रितो हुन थालेको बताउनुहुन्छ सुर्नया तीनका स्थानीय नारद भट्ट।
डरै नमान्ने छन्, नयाँ मानसिक डर मान्ने बानर कुकुर उनकी डर, खेतीपाती लाए बढीले के फाइदा छैन, जंगलको बानरले खेतमा धेरै समस्या छ।
वर्षभरि खाने मुख्य बाली नै मकै हो, तर बाँदरले एकैछिनमा बारीका सबै मकै सखा पारिदिन्छ। बिहानदेखि कि साँझसम्म खेतमै कुरेर बस्नुपर्ने बाध्यता किसानहरूलाई रहेको बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष केशव राज लेखक।
बाँदरको आतंकले गर्दा अहिले कृषिमा कुनै लगानी गरे पनि त्यो बालुवामा पानी मात्रै हुन्छ, अरू केही अर्थै छैन। बाँदर यो वन्य जन्तुहरूको न्यूनीकरण नगर्दासम्म कृषिमा लगानी गर्नु नै कुनै औचित्य छैन।
बाँदर धपाउनका लागि किसानहरूले थाल बजाउने, कुकुर प्रयोग गर्ने र घरेलु उपायहरू अपनाएर पनि बाँदरको संख्या धेरै भएकाले ती उपायहरू प्रभावकारी हुन सकेका छैनन्। पुरूषहरू विशेष त रोजगारीका सिलसिलामा घर बाहिर वा भारततिर रहेकाले घरमा रहेका महिला बालबालिका र वृद्ध वृद्धालाई दिनभर बाँदर हेर्दैमा शास्ति हुने गरेको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष जनक बहादुर चन्द।
बाँदरको आतंकले गर्दा किसानले एकदम आतंकित भइसकेका छन्। मकै फल्न लागेका छ, त्यसमा पनि आधा जति खाइसकेका छ बटेल र बाँदरले।
बाँदरले मकै बालीमा क्षति पुर्याउनुका साथै घरभित्रै पसेर अन्नपात र खानेकुरा समेत लैजान थालेपछि बैतडीका किसान झन तर्सित बनेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाह वा भ्रमपूर्ण सूचनाको पछि नलागि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न तथा अनावश्यक संचय नगर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा अघिल्लो वर्षको यही अवधिको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणभन्दा बढ़ी एलपी ग्यास आयात र वितरण भइरहेको उल्लेख गरिएको छ। आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिद बिक्री गर्दा अनिवार्य रूपमा भिजक लिन र दिन सबै उपभोक्ता तथा व्यवसायलाई आग्रह गरेको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै वस्तु तथा सेवा खरिद बिक्रीमा भिजक लिने दिने संस्कृतिको विकास गर्न अनुरोध गरेको हो। कर अनुपालन अभिवृद्धि तथा वास्तविक कारोबारको अभिलेखीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन भइरहेको पनि विभागले स्मरण गराएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। रसियाले गैराती युक्रेनको राजधानी किएवमा गरेको वृहत आक्रमणमा 17 जनाको ज्यान जानुका साथै 44 जना घाइते भएका छन्। यो वर्षको सबभन्दा घातक आक्रमणका रूपमा रसियाले व्यापक मात्रामा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरू प्रयोग गरेको थियो। युक्रेनी सेनाले आक्रमणमा नागरिक आवासीय भवन तथा गोदाम घरहरू क्षतिग्रस्त भएका बताएको छ। युक्रेनी सेनाले उद्धार कार्य शुरू भएको र मृतकहरूको संख्या अझै बढ़न सक्ने अनुमान गरेको छ। अब मौसम। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा गड्याङगुडुङ र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। त्यस्तै कर्णाली प्रदेशका पहाड़ी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम खालको पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभाग र मध्य प्रदेशका एक दुई स्थानमा अति धेरै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। सुनसरी र सिराहामा प्रहरीको गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय, नेपालको कृषि क्षेत्रलाई आधुनिक एवं व्यावसायिक बनाउन नयाँ कृषि नीति जारी, र युक्रेनको किएवमा गैरातभरि रसियाको आक्रमण, 17 मृत्यु 44 घाइते। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।